यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बड़ा दशैंको सातौं दिन आज परम्परा अनुसार फूलपाती भित्र्याइँदै हरेक दिन 1,00,000 बढ़ी मानिस दशैं मनाउन घर फर्कदै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण दोहोरो नागरिकता समस्याबारे गम्भीर छलफल आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई केही दिन अघिको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले शहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब 2,88,00,000,00,000 रूपियाँ लाग्ने र भारत को प्रसिद्ध उद्योगपति रतन टाटाको गैराती निधन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। बड़ा दशैंको सातौं दिन आज मुलुकभर धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइँदैछ। उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल लगायतका नयाँ पालुवालाई शुभ साइतको प्रतीक मानि फूलपातीका रूपमा आजै दुर्गा भवानीको प्रतिमा राखिएको दशैं घर वा अन्य भगवतीका मन्दिरहरूमा विधिपूर्वक फूलपाती भित्र्याइन्छ। परम्परा अनुसार गोर्खा दरबारको दशैं घर बाट ल्याइएको फूलपाती आजै हनुमान ढोका स्थित दशैं घरमा भित्र्याइन्छ। फूलपातीलाई गोर्खाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैं घरका पुजारी सहित 6 जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाण्डुबाट गएका पुजारीले बोकेर ल्याउँछन्। हनुमान ढोकाबाट हर्ष बढ़ाएका साथ गएको लावा लस्करले जमलमा राखिएको फूलपाती हनुमान ढोका स्थित दशैं घरमा पुर्याउँछन्। फूलपाती लिन ब्याण्डबाजा, गुरूज्यूको पल्टन, पञ्चे बाजा, सिंगारिएका कलश, आशा गुर्जा टोली, सांस्कृतिक नाचगान टोली, निजामती कर्मचारी, सैनिक र प्रहरीहरू सम्मिलित हुन्छन्। नेपाली सेनाद्वारा टुडीखेलमा आयोजित बढ़ाई समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपाती हनुमान ढोकामा भित्र्याइन्छ। फूलपाती बढ़ाई अवलोकन पछि राष्ट्र प्रमुखबाट हनुमान ढोकामा फूलपाती दर्शन गर्ने परम्परा रहिआएको छ। आश्विन शुक्ल सप्तमीका दिन आज नवदुर्गा मध्येकी सातौं कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माता, छैठौं दिन कात्यायनीको पूजा सम्पन्न भएको छ भने आज सातौं दिन कालरात्रीको पूजा आराधना गर्न लागि हो। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ। काठमाडौँ उपत्यकाबाट बड़ा दशैं मनाउन दैनिक 1,00,000 हाराहारीमा मानिस बाहिरिरहेका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रविन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारी साधन र यात्रीको चाप बढ़ेको छ। विगत 4 दिनदेखि दैनिक 1,00,000 हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएको उहाँले बताउनुभयो। नायब उपरीक्षक कार्कीले बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र सीता पाइलामा सवारी र यात्रुको चाप बढ़े पनि गत वर्षको दशैंमा जस्तो नाका पार गर्न घण्टौं प्रतीक्षा गर्नु नपर्ने जानकारी दिनुभयो। हाल अरण्यको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली, हेटौँडा र कान्ति राजमार्ग भएर यात्रुहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्। अहिले दशैंका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा नौबिसे सड़कको विकल्पमा सीतापाइला धारके सड़कलाई प्रयोगमा ल्याउन थालिएको छ। अधिकांश साना सवारी साधन हाइस जीप कार सीतापाइला धारके सड़क भएर जाने गरेका छन्। नागढुङ्गा नौबिसे सड़कको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरूले उक्त सड़कलाई प्रयोगमा ल्याउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। संघीय राजधानी काठमाडौँ भित्रिदा र बाहिरिदा नागढुङ्गाको जाम छल्न सीतापाइला धारके सड़क एउटा सशक्त विकल्प हुने गरेको यातायात व्यवसायी बताउँछन्। अहिले उक्त सड़कको प्रयोग गरेर कति सवारी साधन सञ्चालन हुने गरेका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि दिनमा कम्तीमा पनि 200-300 सवारी साधन उक्त बाटोको प्रयोग गरेर भित्रिने तथा बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ। दशैंसँगै कैलालीका थारू गाउँमा सखिया नाचको रमझम शुरू भएको छ। कृष्ण जन्माष्टमीदेखि विधिवत रूपमा शुरूआत भई दशैंको कोजाग्रत पूर्णिमासम्म नाचिने सखिया नाचले आजभोलि थारू गाउँ साँझपख गुञ्जायमान हुने गरेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
दशैंसँगै कैलाली जिल्लाका थारू गाउँमा सखिया नाचको रमझम पनि शुरू भएको छ। कृष्ण जन्माष्टमीदेखि विधिवत रूपमा शुरूआत भई दशैंको कोजाग्रत पूर्णिमासम्म नाचिने सखिया नाचले आजभोलि थारू गाउँ साँझपख गुञ्जायमान हुने गरेका छन्। सखिया नाच नाच्दा भगवान कृष्णको जीवनमा आधारित गीत गाइन्छन्। कृष्ण जन्माष्टमीमा कृष्ण भगवानको जीवन कथामा आधारित गीतको अन्त्य नहुँदा सखिया नाचमा उक्त गीतलाई गाएर सिद्ध्याउने गरिन्छ। यो नाचमा थारू युवतीले नाच्ने र युवाले मादल बजाउने गर्छन्। यो नाचमा जति धेरै मादल बज्यो त्यति नै रौनकता हुने गर्दछ। सखिया नाच्ने युवतीले सेतो रंगको फरिया र रातो रंगको चोलिया लगाउने गर्छन्। मादल बजाउने केटाले भने सेतो रंगको धोती र रुचि अनुसारको रंगको कमिज लगाउने गर्छन्। सखिया नाच्ने युवती र मादल बजाउने केटाहरूले यसरी पहिरनमा सजिँदा अझै राम्रो देखिन्छ। टिकापुर बनगाउँकी लीला चौधरी।
थारूहरूको विशेष गरेर चाहिँ यो सखिया नाच दशैंमा नाच्ने गरिन्छ। सेतै पुरै त्यो लगाममा एउटै किसिमको देख्दाखेरि असाध्यै रमाइलो देखिन्छ र राम्रो पनि देखिन्छ।
थारू भाषामा सखीको अर्थ साथी हुन्छ। गाउँका सबै साथीसँगै मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको भन्ने कथन छ। दशैंको टीकाको दिनसम्म केटा र केटी मिली नाचिने यो नाचमा दुष्टात्माको भवितव्यबाट बचाउनका लागि एकजना गुरुवाको व्यवस्था गरी गाउँका बटघर र भद्र भलादमी यसका संरक्षक रहेका हुन्छन्। अरू दिन गाउँका बटघरको घरमा सबै जम्मा भई नाचिने यो नाच दशैंमा भने गाउँका सबै घरमा नाच्ने चलन छ। सखिया नाच सकिएपछि जम्मा भएको पैसाले किनेको खानेकुरा, नदीबाट मारेर ल्याएको माछा र अन्य परिकार तयार गरी खाने गरिन्छ। खाँदा गुरुवाले पूजाआजा गर्ने र गाउँको बटघर तथा अन्य गण्यमान्य बसेर भोज अर्थात खेरिया खाने गर्दछन्। त्यसपछि सखिया नाच सकिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले नेपालको संविधान बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। विधेयक संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय समक्ष पेश भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक भएको बताउनु भएको छ। गैर आवासीय नेपाली संघका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले दोहोरो नागरिकताको विषयमा गम्भीर छलफल आवश्यक रहेको बताउनु भएको हो। प्रधानमन्त्री ओलीले एकपटकको नेपाली सधैँको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनैतिक अधिकार प्रयोग गर्न नमिल्ने बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। एनआरएनएको स्थापना पूर्वदेखि नै नेपालको समृद्धिमा गैर आवासीय नेपालीको भूमिकाका लागि आफू लागेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले संघलाई राजनैतिक आधारमा नभई सबै गैर आवासीय नेपालीको साझा संस्थाका रूपमा अघि बढ़ाउन पनि सुझाव दिनुभयो। प्रधानमन्त्री ओलीले विपदका समयमा मानवीय सहयोग गरेकामा संघलाई धन्यवाद दिनुभयो। एनआरएनएले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 51,00,000 रूपियाँ जम्मा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढा नीलकण्ठ एक मुहान पोखरी स्थित नवनिर्मित होलीडे इन रिसोर्टको हिजो उद्घाटन गर्नुभएको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सोच सहित उद्यमशीलता र व्यावसायिकताको विकास हुने गरी काम गर्नुपर्ने भन्नुहुँदै यस्ता होटलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति देउवा आफ्ना 50 वर्षदेखिका पुराना मित्र भएको उल्लेख गर्नुहुँदै आफूहरूले जेलमा रहँदा देखेको लोकतान्त्रिक सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न अहिले राजनैतिक सहकार्य गरिएको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्ने सन्देशसहित पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो। यही असोज 10-देखि 12 गतेसम्म अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट शहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब 2,88,00,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। शहरी विकास मन्त्रालयले हिजो पत्रकार सम्मेलन गर्दै विपदबाट भत्किएका संरचना सुधार तथा पुनर्निर्माण गर्न सो लागत अनुमान गरेको जनाएको छ। मन्त्रालयकी प्रवक्ता बिनु बज्राचार्यले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत स्वास्थ्य चौकी, सड़क बत्ती, उद्यान पार्क, खेल मैदानमा विपदले क्षति पुर्याएको जानकारी दिनुभयो। बज्राचार्यले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती, मनोहरा, धोबी खोला, विष्णुमती, नक्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्न 12,81,00,000 लागत अनुमान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत चागु नारायण, मध्यपुर थिमी र सूर्य विनायक नगरपालिकामा पर्खाल भत्किएको, सूर्य विनायक नगरपालिकामा सड़क भासिएको, पुलमा क्षति, धोबीखोला अन्तर्गत खाउला छेउका पर्खाल, करिडोरका बाटो तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ। ताप्लेजुङमा अवस्थित कुम्भकर्ण फतलाङ लुङ हिमाल आरोहणका क्रममा एक अमेरिकी नागरिक बेपत्ता भएका छन्। ताप्लेजुङको फतलाङ लुङ गाउँपालिका ओडा नम्बर 6 स्थित 7,710 मिटर उचाइमा रहेको कुम्भकर्ण आरोहणका क्रममा मिसेल गार्डेन नाम गरेका अमेरिकी नागरिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। ती बेपत्ता अमेरिकी नागरिक हिमाल आरोहणका क्रममा हावाको बेगले हान्दा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकृत विवेक बस्नेतले बताउनुभयो। म्याग्दीको धौलागिरी गाउँपालिकाका सड़कहरूमा 3 महिनापछि यातायात सञ्चालन हुन थालेका छन्। 7 ओडा रहेको धौलागिरी गाउँपालिकाको केन्द्र जोड्ने बेनी, दरवाङ, धारापानी, ताकम, मुना बाहेक अन्य सड़कहरू बाढ़ी र पहिरोका कारण गत असार महिनाको अन्तिम सातादेखि अवरूद्ध भएका थिए। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ़ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व हुलाक दिवसका अवसरमा हिजो दिनुभएको शुभकामना सन्देशमा मन्त्री गुरूङले नेपाल हुलाकले छिटो छरितो ढंगबाट चुस्त दुरूस्त र समयानुकूल सेवा प्रवाह गर्दै आफ्नो साख र गौरव कायम राख्न समेत सुझाव दिनुभयो। यसै गरी 150 विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले हिजो आयोजना गरेको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना र प्रविधिमा सर्वसाधारणको पहुँच वृद्धि भएसँगै हुलाक सेवा ओझेलमा पर्दै गएकाले हुलाक सेवालाई समयानुकूल बनाउनु पर्नेमा जोड़ दिनुभयो। रेडियो नेपालले दनुवार भाषामा समाचार प्रसारण गर्ने भएको छ। हालसम्म विभिन्न 24 भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले एक भाषा थपी दनुवार भाषामा समेत समाचार प्रसारण गर्न लागेको हो। रेडियो नेपालले आगामी असोज 30 गते दिनको 3:15 बजेबाट दनुवार भाषामा समेत समाचार प्रसारण शुरू गर्न लागेको हो। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रमुख आतिथ्यमा उक्त भाषाको समाचार शुभारम्भ गरिने रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले जानकारी दिनुभयो। रेडियो नेपालले दनवार जागरण समिति लगायतका सरोकारवालाहरूको अनुरोध र भाषा आयोगको सिफारिशमा 25 राष्ट्रिय भाषाको रूपमा बागमती प्रादेशिक प्रसारण केन्द्रबाट दनवार भाषामा समाचार प्रसारण गर्न लागेको रेडियो नेपालका नायब कार्यकारी निर्देशक चन्द्रभूषण लाल दासले जानकारी दिनुभयो। दनवार भाषा विशेष गरी नेपालको काभ्रे पलाञ्चोक, सिन्धुली, सिरहा, सर्लाही, महोत्तरी, सप्तरी, धनुषा, सिन्धुपाल्चोक, ललितपुर, उदयपुर, झापा, मोरङ, सुनसरी, चितौन, नवलपरासी, बारा, पर्सा, मकवानपुर लगायत 62 जिल्लामा बोलिने भाषा हो। दनवार भाषामा समाचार तथा कार्यक्रम समावेश भएसँगै रेडियो नेपाललाई भाषा विषयवस्तु र जनशक्तिमा समेत थप समावेशी बनाउने उद्देश्यका साथ काम भइरहेको कार्यकारी निर्देशक लामाले जानकारी दिनुभयो। भाषा आयोगले अति सीमान्तकृत आदिवासी समुदायमा राखेको दनवार भाषामा समाचार तथा कार्यक्रम समावेश गर्न पाउनु समावेशी प्रसारणको यात्रामा रेडियो नेपालले हासिल गरेको थप उपलब्धि भएको उहाँले बताउनुभयो। रेडियो नेपालका पूर्व कार्यक्रम प्रस्तोता एवं वरिष्ठ गीतकार विश्व वल्लभको 80 वर्षको उमेरमा हिजो निधन भएको छ। एक हप्ता अघि मस्तिष्क घात भएपछि उहाँको काठमाडौँ स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको थियो। उहाँले रेडियो नेपालमा करिब 3 दशक सेवा गरी 2054 सालमा अवकाश लिनुभएको थियो। रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले उहाँको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै मुलुकले एक मूर्धन्य स्रष्टा गुमाएको बताउनु भएको छ। रेडियो नेपालले स्वर्गीय वल्लभप्रति भावपूर्ण श्रद्धांजलि व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको गैराती मुम्बईको एक अस्पतालमा निधन भएको छ। टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको 86 वर्षको उमेरमा निधन भएको जानकारी दिनुभयो। उहाँको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरूले दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले सामाजिक सञ्जाल एक्समा रतन टाटाको निधनबाट भारतले राष्ट्र निर्माणलाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले दूरदर्शी उद्योगी टाटाको निधनबाट आफू अत्यन्त दुखी भएको लेख गर्नुभएको छ। 28 डिसेम्बर 1937 जन्मिनुभएका रतन टाटालाई भारत सरकारले पद्म विभूषणबाट सम्मानित गरेको थियो। टाटा ग्रुपलाई सफलताको उचाइमा पुर्याउन रतन टाटाको भूमिका महत्वपूर्ण थियो। नोबेल पुरस्कार समितिले यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ। आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटीनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि अमेरिकी वैज्ञानिक डेभिड बेकर र जोन जम्पर तथा बेलायती वैज्ञानिक डेमिस हसाबिसलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो। बेकरलाई कम्युनिकेशन प्रोटीन डिजाइनका लागि र हसाबिस तथा जम्परलाई प्रोटीन स्ट्रक्चर प्रिडिक्सनका लागि पुरस्कृत गरिएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उच्च स्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरूलाई नियुक्ति पत्र र कार्यशर्त प्रदान गर्नुभएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरूलाई स्वागत गर्दै आयोगले निजी क्षेत्र अध्ययन अनुसन्धानमा संलग्न विज्ञहरू लगायतसँग सघन छलफल गरी नेपालको अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउने गरी सुझाव दिने विश्वास व्यक्त गर्नुभयो। आयोगका अध्यक्ष रामेश्वर खनालले सबै पक्षसँग व्यापक परामर्श गरी सरकार, मन्त्री, सरकार भएका र जनताले अपेक्षा गरे अनुसारको प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोगको कार्यावधि 6 महिनाको तोकिएको छ। सरकारले गत सोमबार अर्थतन्त्रमा सुधारका लागि सुझाव दिन अर्थशास्त्री रामेश्वर खनालको अध्यक्षतामा आयोग गठन गरेको थियो। नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटाईको चाप घटेको छ। गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र 14.5 अर्ब तथा देशभर 29 अर्ब नयाँ नोट सटाई गरेको थियो। नोट सटाई कार्य यस वर्ष 4 अर्बमा सीमित भएको छ। यो झण्डै 25 अर्बले कमी हो। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बाल सुदेव भट्टराईले यस वर्ष राष्ट्र बैंक मार्फतका कार्यालयबाट करिब 2 अर्ब र अन्य बैंकबाट सोही बराबरको नोट सटाई भएको अनुमान गरिएको बताउनुभयो। अघिल्लो वर्ष नयाँ नोट मुद्रणमा मात्रै झण्डै 1.5 खर्ब खर्च लागेको थियो। यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी चलन चल्तीमा रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड़ दिएको निर्देशक भट्टराईले बताउनुभयो। पर्यटक आगमनको याम शुरू भएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले सोलुखुम्बु क्षेत्र भरिभराउ हुन थालेको छ। लुक्ला विमानस्थलमा एकै दिन 200 उडान भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मंगलबार रामेछापको मन्थली र काठमाडौँबाट 198 वटा उडानहरू भएका छन्। हवाईजहाजले 61 र हेलिकप्टरले 139 वटा उडान गरेका छन्। उक्त दिन 1,539 जना पर्यटक खुम्बु क्षेत्रमा भित्रिएका छन्। तनहुँको शुक्ला गण्डकी नगरपालिका 6 स्थित झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ। बडा दशैं नजिकैसँगै आन्तरिक पर्यटक पुग्ने क्रम बढेको छ। पृथ्वी राजमार्गको खरिनटार बजारबाट 2.5 किलोमिटरको दूरीमा झाँगाझोली रहेको छ। पर्यटकको आगमनलाई ध्यानमा राख्दै त्यहाँ करिब 17 रोपनी क्षेत्रफलमा 2 करोड़को लगानीमा रिसोर्ट समेत सञ्चालनमा आएको छ। हालैको बाढ़ीबाट मध्य प्रदेशमा 80 करोड़ 45 लाख भन्दा बढ़ीको क्षति भएको छ। मध्य प्रदेशका ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारीका अनुसार बागमती लाल बकैया झाँझ लमहा र गजुरा खोलाको बाढ़ीले सबैभन्दा बढ़ी क्षति रौतहटमा भएको छ। यो क्षति 19 करोड़ 50 लाख भन्दा बढ़ीको रहेको छ। दशैं अगाडिको अन्तिम कारोबार दिन बुधबार नेपाली शेयर बजार परिसूचक सामान्य बढ़ेर बन्द भएको छ। बुधबार 4.85 अंकले बढ़ेको बजारको परिसूचक 2,668.17 बिन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम भने घटेको छ। बुधबार 83,12,185 किता शेयरहरू 3,76,15,13,000 रूपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
क्यानाडाको ए टीम संघको 4 एकदिवसीय खेलको सिरिज नेपालले जितेको छ। अन्तिम खेलमा 2 विकेटको जित निकालेसँगै नेपालले सिरिज 3-1 आफ्नो पछिमा पर्न सफल पाएको हो। नेपालको क्यानाडा ए विरूद्धको यो लगातार तेस्रो जित हो। ह्याट्रिक जितको लागि अन्तिम खेलमा क्यानाडा एले दिएको 195 रनको लक्ष्य नेपालले 46.2 ओभरमा 8 विकेट गुमाएर पूरा गर्यो। नेपाली टोली अब क्यानाडाबाटै अमेरिका प्रस्थान गर्नेछ। अमेरिकामा नेपाली टी20 र आईसीसी विश्वकप लिग 2 सिरिज खेल्नेछ, जस अन्तर्गत नेपालले टी20 श्रृंखलामा 17, 19 र 20 अक्टोबरमा अमेरिकाको सामना गर्नेछ। त्यसपछि नेपालले लिग 2 अमेरिका र स्कल्याण्डसँग खेल्ने तालिका रहेको छ। उक्त सिरिजमा नेपालले 27 अक्टोबर र 2 नोभेम्बरमा अमेरिका तथा 29 अक्टोबर र 4 नोभेम्बरमा स्कल्याण्डसँग खेल्नेछ। वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक पहिलो साता हुने भएको छ। आयोजक वीर गणेशमान सिंह स्पोर्ट कमिटीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कार्तिक 5-10 गतेसम्म आयोजना हुने जानकारी दियो। प्रतियोगितामा सिनियरतर्फ 12 र जुनियरतर्फ 6 प्रतिस्पर्धा समावेश गरिएको छ। प्रतियोगितामा सिनियरतर्फ महिला तथा पुरूष सिंगल डबल्स र पुरूष 35, 45, 55 र 65 वर्षमाथि सिंगल डबल्समा प्रतिस्पर्धा हुनेछ। यसै गरी जुनियरतर्फ युआट 9, 10, 12 र 14 तथा खुला डबल्स विधामा समावेश छ। प्रतियोगितामा पुरूष सिंगल तर्फका शीर्ष 3 क्रमशः 1,50,000 र 25,000 रूपियाँ प्राप्त गर्नेछन्। यसै गरी महिला सिंगल तर्फको विजेताले 50,000, उप विजेताले 25,000 र तेस्रो स्थान रहनेले 12,500 पाउनेछन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाड़ी भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 94% प्रतिशत। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:02 भयो भने सूर्यास्त भरे साँझ 5:40 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बड़ा दशैंको सातौं दिन आज परम्परा अनुसार फूलपाती भित्र्याइँदै हरेक दिन 1,00,000 बढ़ी मानिस दशैं मनाउन घर फर्कदै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण, दोहोरो नागरिकता समस्याबारे गम्भीर छलफल आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, केही दिन अघिको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले शहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब 2,88,00,000,00,000 रूपियाँ लाग्ने र भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको गैराती निधन। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।